तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, एसपीएस रेडियोको आजको नेपाली कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रम लिएर उपस्थित भएकी छु म दिनिता। आज विक्रम सम्मत 2078 साल पुस 29 गते, तदनुसार जनवरी 13 तारिख बिहिबार। कार्यक्रमको सुरुवातमा आजको यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसबीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामारिगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब भने आज कार्यक्रममा प्रसारण हुने विषयवस्तुबारे कुरा गरौँ। आज हामी पछिल्ला राष्ट्र तथा अन्तर्राष्ट्रिय समाचारका साथै देशभर बढ्दो कोरोना भाइरस संक्रमणका कारण कर्मचारी अभावको समस्याको बारेमा कुरा गर्नेछौँ। त्यस्तै नेपालको प्रसङ्गमा एउटा निकै नै रोचक प्रसङ्ग जोड्नेछु, नेपाल संवाददाता सेवा भट्टराईबाट चोरी विवाहको बारेमा। जस्तै अब कुनै समयमा नेपालका जनजाति समुदायमा चाहिँ प्रचलित चोरी विवाह अर्थात् केटीलाई तानेर ल्याएर विवाह गर्ने प्रचलन आजकल हराउँदै गएको छ र त्यसबारे हामीले कुराकानी सुन्नेछौँ। त्यस्तै अस्ट्रेलियामा अस्थायी भिजामा रहेका मानिसहरूसँग उचित स्वास्थ्य बिमा नहुँदा चाहिँ कस्ता समस्या आउन सक्छन् भन्ने बारे हामी कुरा गर्नेछौँ। त्यसका लागि हामीले अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरापदा सापकोटा, त्यस्तै अस्ट्रेलियन नेपालीज मेडिकल एन्ड डेन्टल एसोसिएसन एम्डाका प्रमुख डाक्टर अनुपम पोखरेल र एम्डाकी कार्यकारी अधिकृत पूनम पन्तसँग प्रत्यक्ष कुराकानी पनि गर्नेछौँ। त्यस्तै अस्ट्रेलियाको अल्बरी र वोडुङ्गा सहरहरूमा रहेका भुटानी पृष्ठभूमिका नेपाली भाषी समुदायमा कोभिड-19 खोपको बारेमा कस्तो जनचेतना रहेको छ भन्ने बारे पनि हामीले एक रिपोर्ट सुन्नेछौँ। र त्यससँगै गीत सङ्गीत त अवश्य पनि पस्किनेछु, त्यो त छुटाउने कुरा नै भएन। र श्रोतावृन्द, तपाईँले हाम्रो कार्यक्रमलाई एसपीएस रेडियो एप डाउनलोड गरी रेडियो 2 सुन्न सक्नुहुन्छ। त्यस्तै लाइभ sbs.com.au/नेपालीमा पनि सुन्न सक्नुहुन्छ। त्यस्तै एफएममा सिडनीमा 97.7 FM सुन्न सक्नुहुन्छ र त्यस्तै आफ्नो फोनको रेडियो एपमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा प्रसारण भएका विषयमा आफ्ना केही प्रतिक्रिया दिन चाहनुहुन्छ भने 0429996263 एसएमएस गर्नुहोस् र फेसबुक र ट्विटरमा पनि हामीलाई @SBS नेपालीमा मेसेज गर्न सक्नुहुन्छ। र श्रोतावृन्द, भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस नेपालीको रेडियो कार्यक्रम र यो आवाज हो दिनिताको। आज हरेक हप्ता चाहिँ बिहिबारको दिन साँझ 4 बजेदेखि 5 बजेसम्म तपाईँको साथ दिन म सिडनीको हाम्रो स्टुडियोबाट प्रत्यक्ष प्रसारण गर्दै उपस्थित भएको छु। सिडनीमा पानी परेको अवस्था छ, मौसम चिसो रहेको छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र हामीलाई सुन्दै रमाइलो भइरहेको छ कि छैन, कार्यक्रमका प्रस्तुतिहरू कस्तो लागिरहेको छ, हामीलाई एसएमएस गरेर थाहा दिनुहोस्। हाम्रो एसएमएस गर्ने नम्बर रहेको छ 0429996263 र त्यस्तै गरी हामीलाई फेसबुक र ट्विटरमा @SBS नेपालीमा फलो र मेसेज गर्न सक्नुहुन्छ। अब भने आजको कार्यक्रमका विषयवस्तुहरूतर्फ लागौँ। हामीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रमुख समाचारहरू सुनि नै हाल्यौँ, त्यस्तै नेपालको प्रसङ्गमा चाहिँ एउटा निकै नै रमाइलो प्रस्तुति छ। हामीले आज चोरी विवाहको बारेमा कुरा गर्न गइरहेका छौँ र त्यस्तै फेरि अस्ट्रेलियाको कुरामा आउँदा चाहिँ अस्थायी भिजामा रहेका मानिसहरूसँग उचित स्वास्थ्य बिमा नहुँदा चाहिँ कस्ता समस्या आउन सक्छन् भन्ने बारे हामीले प्रत्यक्ष कुराकानी गर्नेछौँ। र त्यस्तै गरी अस्ट्रेलियाका केही भुटानी पृष्ठभूमिका नेपाली भाषी समुदायमा कोभिड-19 र खोपको बारेमा कस्तो जनचेतना रहेको छ भन्ने बारे पनि हामीले एक रिपोर्ट सुन्नेछौँ। अबको लागि भने गत आइतबारको कार्यक्रममा हामीले भिसाको बारेमा कुरा गरेका थियौँ, त्यसतर्फ ध्यान केन्द्रित गर्न चाहन्छु। सन् 2022 अस्ट्रेलियाको भिजा नियममा आउने परिवर्तनहरू र त्यसले अस्थायी भिजा वाहकहरूलाई कस्तो असर गर्छ भन्ने बारे हामीले सिडनीस्थित अध्यागमन सल्लाहकार निरज श्रेष्ठसँग गरेको कुराकानीको छोटो अंश अबको प्रस्तुतिमा।
र विशेष गरी अहिले ल्याएको गभर्मेन्टले ल्याउन खोजेको चेन्ज भनेको चाहिँ अहिले कस्तो छ भने तपाईँको चाहिँ यो जुन 482 भनेर भिसा आएको छ, यसमा दुई किसिमको क्याटेगोरी छ। एउटा क्याटेगोरी के छ भने मिडियम एन्ड लङ स्ट्रिम भन्छ है, र अर्को क्याटेगोरी तपाईँको चाहिँ सर्ट स्ट्रिम भन्छ। भने मतलब अब लामो समयसम्म यहाँ चाहिँ डिमान्ड नहुन सक्नेहरूलाई एउटा क्याटेगोरीमा राखेको छ होइन, अनि यो चाहिँ जुन अब छोटो भनौँ न डिमान्ड चाहिँ छ तर लङ टर्मसम्मको लागि होइन भनेर चाहिँ उनीहरूलाई अर्को क्याटेगोरीमा राखेको छ।
र श्रोताबिन तपाईँहरूले पनि सुन्नुभयो नै होला, अस्ट्रेलिया गभर्मेन्टले नियम चेन्ज गरेको छ भिसाको बारेमा। पिआर पाउनलाई 3 वर्षको वर्क एक्सपिरियन्स हुनुपर्ने भनेर बताएको छ। र यस लगायत यो कुराकानीको पुरा अंश र यो समाचार तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ। त्यसको लागि sbs.com.au/nepalima जान सक्नुहुन्छ। अब कार्यक्रमलाई अगाडि बढाउँ अस्ट्रेलियाको प्रसङ्गलाई जोडेर। र मानिसहरूले हतार हतार थुप्रै खाद्य पदार्थहरू किन्न थाल्दा र सुपर मार्केटहरूमा मासु, फलफुल तथा तरकारीहरूको अभाव देखिन थालेको छ। र खाद्य वितरकहरूले सरकार समक्ष सहयोगको माग राखेका छन्। ट्रक चालक, सुपर मार्केट कर्मचारी लगायत व्यक्तिहरू या कोभिड-19 संक्रमित या संक्रमितका नजिकै सम्पर्क बन्न पुगेपछि उत्पादक र विक्रेतामाथि ठूलो भार बढेको छ। र उदाहरणका लागि अस्ट्रेलियाली दुग्ध उत्पादन महासंघका प्रमुख ग्रान्ट कदर्स भन्छन् कि अहिले 40% कर्मचारीहरू काममै नआएको अवस्था छ।
The worst case scenario is that milk doesn't get picked up off farm and the farmer has got 300 cows he's got to milk tomorrow morning at 5 a.m. What's he going to do? He's got to dump his milk.
त्यस्तै पसलहरूमा पनि आपूर्तिको समस्या देखिन थालेको वुलवर्थ सुपरमार्केटकी निर्देशिकाले बताइन्।
Currently we have over 20% of our distribution team absent and over 10% of our store team absent. And how that's playing out in stores for our customers is dependent on the time of day that they visit our stores. They may see some empty shelves of certain products. It's having an enormous impact on our team, of course, for those that do turn up. We are short-staffed. But our customers are doing an amazing job at the moment of only shopping what they need, and we'd really like to thank them for that.
र त्यस्तै देशभरि नै कर्मचारी र सामग्री अभावको यो समस्याको हल निकाल्नका लागि प्रधानमन्त्री स्कट मोरिसनले उद्योगका प्रमुखहरूसँग छलफल जारी राखेका छन्। र अहिलेको अवस्थामा यस्तो हुनु अनौठो कुरा नरहेको उनी बताउँछन्।
That's what riding this wave of COVID means, with so many cases appearing every day and that expected to continue until its peak. This will have an obvious impact right across our supply chains. Now that's to be expected with a serious escalation in the cases that we've seen. And that will of course have impacts, and it's important that we continue to problem solve right across all of these areas, be it in transport, healthcare, aged care, as we've already been doing.
आपूर्तिका लागि बढी भाउ तिर्नु परिरहेका विभिन्न व्यवसायमा पर्ने नक्स बिजनेस ग्रुपकी प्रब्लिन दुवा भन्छिन्, सरकारले यस्तो अवस्थामा मद्दत गर्नै पर्छ।
The shipping lines have raised their charges. The containers that used to come here from Asia, say for $1,000 USD, I have myself paid $10,000. That is just that's not right. We need the government to step in here and assist us and talk to these shipping lines and help us so we can make sure that the food, at least of everything that is needed, food does not run out.
र श्रोतावृन्द, हामीमध्ये पनि वरिपरिका धेरैजना चिनेका साथी, कलिग, धेरैजनालाई कोभिड भएको हामीले सुनिरहेका छौँ। र हामीमध्ये कतिजनाको सिफ्टहरू पनि काटिएको होला काममा। र त्यस्तै बेलामा अब कर्मचारी अभावको बारेमा यो रिपोर्टलाई चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima सुन्न र पढ्न सक्नुहुन्छ।
SBS नेपाली मोबाइल, अनलाइन र रेडियोमा।
अब नेपालको प्रसङ्गलाई जोड्न चाहन्छु। हामीले आज चोरी विवाहको बारेमा कुरा गर्नेछौँ। तपाईँले चोरी विवाह भनेको सुन्नु भएको छ कि छैन? र त्यो नाममा भने जस्तै कुनै समयमा चाहिँ नेपालका जनजाति समुदायमा प्रचलित चोरी विवाह अर्थात् केटीलाई तानेर ल्याएर विवाह गर्ने प्रचलन आजकल चाहिँ हराउँदै गएको बताइएको छ। र यसै सन्दर्भमा नेपाल संवाददाता सेवा भट्टराईद्वारा तयार पारिएको यो रिपोर्ट सुनौ अबको प्रस्तुतिमा।
कुनै समयमा नेपालका जनजाति समुदायमा प्रचलित चोरी विवाह अर्थात् केटीलाई तानेर ल्याएर विवाह गर्ने प्रचलन आजकल हराउँदै गएको छ। आजकल कतै कतै भागी विवाहलाई चोरी विवाह भनिने सिन्धुपाल्चोककी विमला तामाङ बताउँछिन्।
हाम्रो भाषाको तामाङ भाषाको चाहिँ चोरी विवाह भनेको भगाएर लगेकोलाई नै चोरी विवाह भनिन्छ। उनीहरूको अब माइतबाट बोलाउँदाखेरि कुनैले बाख्रा, ठुलै बाख्रा चाहियो भन्छन्, कुनैले सानो पठ्याङ्री भए पनि हुन्छ भन्छन्, कुनैले चाहिँ अब होइन मलाई शान्ति नै यसै शान्ति सगुनमै काम चलाउ गर्छु म छोरीको धेरै खान्न भन्ने पनि हुन्छ। केटापट्टिकै नै आउँछ सगुन लिएर, तपाईँको छोरी चेली यसरी आइपुग्यो, कुनै अप्ठ्यारोमा परेको छैन, हामी कहाँ यसरी आइपुगेको छ भनेर।
कुनै समय सामान्य रहेको महिलाको मन्जुरी बिना तानेर ल्याउने प्रचलन भने निकै कम भइसकेको धादिङका पूर्ण तामाङ बताउँछन्।
तपाईँको यो चोरी विवाह केटा र केटी जोस आफै मन मिलेर एउटा बाउआमा आफ्नो अभिभावकलाई थाहा नदिइकन सिधै भाग्नु एउटा त्यो त्यसलाई चाहिँ चोरी विवाहको रूपमा लिएको छ हाम्रो समुदायमा। एउटा जबरजस्ती विवाह जस्तै कोही केटाले कोही केटीलाई मन पऱ्यो त्यसलाई चाहिँ जबरजस्ती ल्याएर जबरजस्ती के अरे नमान्दा नमान्दा नै भित्रिने खालको त्यो बाउबासीहरूले भन्ने गर्थे, त्यो त हामीले देखेनौँ। तर अब चोरी विवाहसम्म त हामीले नै देखेको हो, अनि अहिले चाहिँ त्यो चलन चाहिँ हराउँदै गएको छ, किनकि अहिले सामाजिक विकृतिको रूपमा लिएर हटाउँदै गएको अवस्था छ अहिले चाहिँ।
यसै सन्दर्भमा मैले चोरी विवाहको अभ्यास र जनजाति समुदायमा यसको सन्दर्भका बारेमा मानवशास्त्री जनक राईसँग कुराकानी गरेकी छु।
चोरी विवाह भनेको के हो, यसको अभ्यास कस्तो हुन्छ, अनि अहिले चाहिँ यसको स्थिति के छ?
यो जुन शब्द छ नि हाम्रो चोरी विवाह भनेर, त्यो जुन समुदायमा त्यो प्र्याक्टिस हुन्छ त्यसको होइन यो शब्द, होइन यो नेपालमा मात्रै होइन, यो धेरै अरू देशहरूमा पनि हुन्छ, जस्तै अफ्रिकामा अरू देशहरूमा पनि छन् यो खालको, होइन थियो पहिला, होइन अनि त्यसलाई चाहिँ तपाईँको फेप म्यारिज भन्यो, त्यसलाई चाहिँ तपाईँको नेपालमा रूपान्तरण गर्ने क्रममा चोरी विवाह भनियो, होइन शब्दले कहिलेकाहीँ शब्दले आफैले हिंसा गर्छ कि, यो शब्दले कहिलेकाहीँ तपाईँको त्यो चलन भन्दा अर्कै बुझाइदिन्छ कि, चोरी भन्दाखेरि चाहिँ एकदमै त्यो मान्छेलाई चोर्ने भने चाहिँ अलिक सुन्यो, अर्कै खालको सुन्यो नि त, होइन त्यो होइन, होइन आफ्नै चलन छ, यो चाहिँ तपाईँको तान्ने बिहा भन्यो,
होइन
यो फरक फरक समुदायमा फरक फरक किसिमको हुन्छ। पितृपूर्वक बिहा गर्ने एउटा चलन भयो, अब अर्को बिहा भनेको चाहिँ के हो भन्दाखेरि, केटाले केटीलाई देख्यो अब राम्रो लाग्यो भने चाहिँ, होइन केटाले चाहिँ तपाईँको अब केटीलाई साथीहरूसँग मिलेर अरूसँग मिलेर समाएर ल्याउने खालको चलन थियो। मेरो आफ्नै हजुरआमाको बिहा पनि त्यसरी भएको, पाँचजनामा कतिजनाको तानेर बिहा हुन्थ्यो भन्ने खालको अध्ययनहरू छैन, होइन तर मेरो आमाको पालासँग पनि केही त्यस्तो खालको तपाईँको चलनहरू थिए।
यो यस्तो खालको विवाहलाई समाजले चाहिँ कसरी स्वीकार गर्छ त, समाजमा अरू केही रीत पुर्याउनु पर्ने हुन्छ कि, अथवा
महिलालाई त्यसरी तपाईँको भनेर ल्याइसकेपछि चाहिँ त्यो बिहा नै भइसकेको मानिँदैन कि, त्यहाँ महत्त्वपूर्ण गरेर त्यहाँनिर अब त्यहाँ तपाईँको त्यो महिलाको तपाईँको इज्जत जाने, महिलालाई तपाईँको उसको चाहिँ तपाईँको समाजलाई नराम्रो हेर्ने भन्ने नै हुँदैन। पहिलो कुरा के हुन्छ भने केटीको माइती पक्षहरू आमा बाउहरू तपाईँको भेट्न आउँछन् के हो कसो भनेर आउँछन्, होइन त्यहाँ पनि तपाईँको पहिलो कुरा के हुन्छ भने केटीको तपाईँको उडी भन्नु इच्छा के हो त, होइन अनि केटीको घर परिवारमा आइसकेपछि उहाँहरूको बिचमा चाहिँ सम्मान दिन्छ यो किन गरेको भन्दाखेरि अब भन्ला मलाई मन पर्यो मैले यसो गरेँ यो भनेर त्यति बेला चाहिँ तपाईँको आम रूपले भइराख्ने यो कुनै तपाईँ एउटा दुईवटा घटनाहरू हुनै थिएन, यो होइन एउटा चलन भनौँ न माथि पाए कतै अर्को एउटा चलन भएको हुनाले, होइन त्यसको लागि तपाईँको समाजमा तपाईँको आफ्नै किसिमको संस्थाहरू थियो, तपाईँको चाहिँ उताबाट तपाईँको रिट लिएर आउनु पनि कुरा गर्नुपर्ने अनि तपाईँको नमान्दाखेरि तपाईँको चाहिँ फर्किनु पनि सक्थ्यो, त्यो ब्याय हुन्छ भन्ने थिएन कि। कतिमा चाहिँ के हुन्थ्यो भने तपाईँको अब केटाको बिचमा मनोपराबन्ध पनि हुँदाखेरि पनि अब चलन चाहिँ थिए कि, त्यो तानेर नै ल्याउनु पर्ने होइन, नमागि नहुँदाखेरि चानेर लिएर आउनु पर्ने खालको चलन थियो। अब अहिले तपाईँ यो खालको चोरी बिहा भने त हामीले जे भन्छ त्यो छैन, त्यो पटक्कै छैन, त्यो तपाईँको हराइसक्यो, होइन
भन्नाले त्यो किडन्याप गर्ने अथवा केटीको राजी बिना गर्ने चाहिँ अहिले छैन,
यो चलन राम्रो होइन भन्ने हिसाबले मान्छेहरूमा तपाईँको सामाजिक दबाब आएर यो चाहिँ तपाईँको हट्दै गएको। आजभन्दा तपाईँको 200 वर्ष अगाडिको चलनलाई चाहिँ अहिलेको मानव अधिकारको अहिलेको स्वतन्त्रताको अहिलेको कुरा राखेर त्यसलाई विश्लेषण गर्दाखेरि चाहिँ अलिकति तपाईँको न्यायोचित हुँदैन, त्यति बेलाको समयलाई त्यससँग राखेर गर्नुपर्ने हुन्छ, होइन
तपाईँ भन्दै हुनुहुन्थ्यो केटीलाई कुनैमा राजी हुन सक्छ कुनैमा नहुन सक्छ भनेर,
कति ठाउँमा चाहिँ उहाँहरूको इच्छा हुँदैन त्यो उहाँहरूलाई तपाईँको जबरजस्ती ल्याइन्थ्यो, त्यसको अर्थ चाहिँ तपाईँको अब त्यो महिलाहरूलाई चाहिँ तपाईँको दबेरै बस्नुपर्छ भन्ने थिएन, होइन महिलाहरूलाई हेर्ने दृष्टिकोणमा अलिकति फरक थियो, होइन किनभने महिलालाई तानेर ल्याउनु सकिन्छ भन्ने थियो नि, त्यो त छ त्यो थियो, होइन त्यो त्यसले चाहिँ त्यहाँ चाहिँ के भन्दाखेरि पुरुषहरूले एउटा चाहिँ तपाईँको म तानेर ल्याउन सक्छु भन्ने त्यो अहम त्यो बल बल बलपूर्वक निचाउने कुरा चाहिँ त्यहाँ छँदैछ, किन भन्दाखेरि जनजाति समाज भए तापनि पितृसत्तात्मक समाज त थियो छ, होइन त्यो होइन यसको अर्थ यो होइन कि मैले जतिजना तानेर ल्याएर पनि मैले चाहिँ मन परेको ल्याएर मैले तपाईँको श्रीमती बनाउँछु भन्ने चाहिँ त्यो चाहिँ होइन, फेरि
जरिवाना पनि भन्नुभयो तपाईँले, होइन त्यो जरिवाना
जरिवाना भनेको के भन्दाखेरि चाहिँ होइन हामीले यसरी तानेर ल्यायौँ मेरो छोराले यसो गरे होइन तपाईँहरूको परिवारको मान मर्यादामा चाहिँ तपाईँको आँच आयो भनेर चाहिँ क्षमा मागेको थिएँ, काठमाडौँको मान्छे गएर पोखरामा गएर तानेर ल्याउने होइन, एउटै गाउँमा वल्लो घर पल्लो घर छर छिमेक वल्लो गाउँ पल्लो गाउँमा हुन्थ्यो, त्यसले गर्दाखेरि नत्र भने तपाईँ यसले गर्दाखेरि त काटामार हुनुपर्ने, सामाजिक सम्बन्धहरूलाई फेरि तपाईँको पुनः जागृत गर्नुपर्ने, त्यसलाई तपाईँको स्थायित्व गराउनुपर्ने कुराहरू थियो होइन।
अनि तपाईँले माइतीको चाहिँ अधिकार पनि हुन्छ भन्नुभएको थियो, यस्तो कुरा देऊ भन्ने खालको अधिकार हो कि कस्तो भन्नुभयो?
हाम्रो चेलीलाई चाहिँ तपाईँको फलाने तानेर लग्यो, हाम्रो घरको इज्जत गयो, अब हामीले यस्तो हाम्रो गाउँमा मुख देखाउनु नहुने भयो भन्ने हुँदैन थियो कि, यो चाहिँ तपाईँको नर्मल नै थियो क्या। यो चाहिँ तपाईँको के भन्दाखेरि त्यसरी लगेको हुनाले चाहिँ माइती पक्षले चाहिँ उनीहरूसँग क्रोध थियो, उनीहरूसँग रोष हुने भयो होइन, त्यसपछि उनीहरूलाई कसरी फकाउने, उताको परिवारको चाहिँ शिर ढालेको हुनाले त्यो शिर उठाइदिनुको लागि चाहिँ गाउँको ठुलो मान्छेहरूलाई पठाएर चाहिँ तपाईँको यस्तो गल्ती भयो, अब त्यो तपाईँको उनले मन पराएको रहेछ, अब बिहा गरिदिउँ, किन भन्दाखेरि चाहिँ बिहाको लागि नै गर्ने हो नि त, अर्काको श्रीमतीलाई तान्ने कुरा होइन यो है, कहिले मुन त बिहा गर्नेकै लागि हो कि, केटाले केटीलाई बिहा गर्नुको लागि, दोस्रो श्रीमतीको लागि तान्ने भन्ने कुरा पनि होइन यो, उहाँले बेहुली खोज्ने र बेहुली ल्याउने एउटा प्रक्रिया मात्रै भयो
होइन। केटीले चाहिँ रिजेक्ट गर्न पनि पाउँछ भन्नुभयो है तपाईँले?
त्यो समयमा पनि महिला माथि हिंसा त भएकै हो होइन, महिलाहरूले तपाईँको चाहिँ तानेर उहाँलाई जबरजस्ती लाँदाखेरि चाहिँ त्यो खालको मानसिक पीडा त तपाईँको उहाँले भोग्नु भएकै हुन्छ पनि होइन, त्यो कुरालाई मैले मात्र नाज गरेको होइन, तर त्यति हुँदाहुँदै पनि त्यसरी ल्याइसकेपछि उहाँहरूलाई चाहिँ तपाईँको दास बनाएर राख्ने खालको, अथवा तिमीहरू चाहिँ तिमीलाई मैले चोरेर ल्याएको भनेपछि तपाईँको त्यो मलाई लुटेर ल्याएको माल भन्ने हुन्छ नि एउटा, त्यस्तो खालको नभइकन फेरि तपाईँको के भन्दाखेरि त्यसपछिको प्रोसेसमा चाहिँ फेरि तपाईँको त्यो नेगोसिएसन हुने, अनि तपाईँको महिलाको इच्छालाई पनि तपाईँको त्यसले प्राथमिकता दिने कुराहरू चाहिँ फेरि त्यहाँ त्यो दस्तावेज किन भइसकेको छन्, केटीलाई त्यो बिचमा दुर्व्यवहार गर्यो मन परेन अनि तपाईँको माइतीले तपाईँको भन्न सोध्ने त केटीहरूलाई त तपाईँको एकदमै सोध्ने चाहन्छु तिमीलाई मन छ कि छैन भने, त्यो अधिकार थियो केटीहरूलाई। अब धेरै अर्थमा चाहिँ के हुन्थ्यो भने बिहा नै हुन्थ्यो होइन, अब तर मन नपर्दाखेरि तपाईँको महिलाले तपाईँ इच्छा नगर्दाखेरि चाहिँ फर्केर जाने चलनहरू पनि थियो।
जनजाति समुदायमा महिला चाहिँ राम्रो स्थान नै रहेछ भन्ने देखियो यो कुराले चाहिँ,
जनजाति समुदाय पनि पितृसत्तात्मक समुदाय नै हो, कुनै समयमा मातृसत्तात्मक समाज थियो होला, पछि आएर पुरुष प्रधान समाज त हो, त्यो अवस्था पनि महिलाहरूलाई नेगोसिएसन गर्ने, महिलाहरूले आफ्नो कुरा राख्नुपर्ने ठाउँ, महिलाहरूको तपाईँको इच्छाहरू तपाईँको सोध्ने प्रक्रियाहरू छ कि छैन त होइन, र महिलाहरूले तपाईँ आफ्नो तपाईँको विरोध गर्नु पाउने चलन छ कि छैन त भन्दाखेरि, तपाईँ अहिले पनि तँलाई जहिले चाहिँ तँलाई हेप्यो, तँलाई चाहिँ तपाईँको दुःख दियो भने त्यसलाई छोडिदिए, यो चाहिँ तपाईँको सामान्य कुरा हो कि परिवार चाहिँ भन्ने होइन, तँलाई दिइसकेको तपाईँ त्यहीँ जानुपर्छ त्यसैमा गएर बस्नुपर्छ भन्ने नै हुँदैन, छोड्नु त्यसरी तपाईँको सम्बन्ध विच्छेद भएर पनि फेरि बिहा गर्नु पाउनु भने त्यसलाई हामी त्यस्तो हाम्रो समाज जनजाति समाजमा चाहिँ त्यसलाई एकदमै नराम्रो तरिकाले एकदमै प्रकारले हेर्ने चाहिँ त्यो चाहिँ कम छ जनजाति समुदायमा, महिलापछि महिलामाथि कुनै विभेदै नभएको तपाईँको त्यहाँ महिला र पुरुष समान भन्नु भने, तर तपाईँको कम्पेरिटिभली हेर्ने हो भने त्यहाँनिर छ।
र श्रोतावृन्द रिपोर्ट थियो नेपाल संवाददाता सेवा भट्टराईबाट चोरी विवाहको बारेमा। तपाईँले यसको बारेमा कतिको सुन्नुभएको छ कि छैन, या तपाईँको परिवारमा वरिपरि पनि कोही चेलीबेटीको चोरी विवाहको रूपमा चाहिँ विवाह भएको छ कि, हामीलाई त्यो अनुभव बाँड्न चाहनुहुन्छ या हाम्रा श्रोताहरूलाई त्यो कुरा सुनाउन चाहनुहुन्छ भने हामीलाई पक्कै पनि एसएमएस गर्नुहोला। एसएमएस गर्ने नम्बर रहेको छ 0429996263, र हामीलाई फेसबुक र ट्विटरमा @SBS नेपालीमा मेसेज पनि गर्न सक्नुहुन्छ। र यति भन्दै श्रोताबृन्द आजको कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने दोस्रो ब्रेक लिने पालो आएको छ। ब्रेक पछि म फिर्ता आउने नै छु। म हुँ दिनिता, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाली रेडियोको बिहिबारको कार्यक्रम।
एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाइ राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसबीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
र श्रोतावृन्द तपाईँहरू सुन्दै हुनुहुन्छ एसबीएस नेपाली रेडियोको आज बिहिबारको कार्यक्रम। तपाईँको साथमा उपस्थित भएकी छु म दिनिता। र हरेक बिहिबार चाहिँ साँझ 4 बजेदेखि 5 बजेसम्मको यो कार्यक्रममा हामीले विभिन्न विषयवस्तुका बारेमा कुरा गरिसक्यौँ। र अब भने पालो भएको छ निजी स्वास्थ्य बिमाको बारेमा चर्चा गर्ने, जसलाई हामीले प्राइभेट हेल्थ इन्स्योरेन्स पनि भन्ने गरेका छौँ। आजको हाम्रो छलफलको प्रमुख विषयवस्तु चाहिँ के हो भने, नेपालबाट कुनै पनि भिजामा, जस्तै अब विद्यार्थी भिजा, कामदार भिजा, भिजिटर भिजामा आमा बुवा होस् र जोसुकै पनि सबैले चाहिँ अस्ट्रेलिया आउनुभन्दा अगाडि एउटा निजी स्वास्थ्य बिमा चाहिँ खरिद गर्नुपर्ने हुन्छ र त्यसलाई चाहिँ पछि अस्ट्रेलिया बसोबासका क्रममा आफू बिरामी भएमा चाहिँ खर्च गर्नलाई प्रयोग गर्न सकिन्छ। तर समस्या चाहिँ के देखिएको छ भने नेपाली पृष्ठभूमिका कतिपय मानिसहरूसँग चाहिँ पर्याप्त या उचित स्वास्थ्य बिमा नभएको कारण पछि बिरामी पर्दाको महँगो खर्च तिर्न नसकेर चाहिँ कतिपय व्यक्तिहरू समस्यामा पर्ने गरेको देखिएको छ र यस समस्यालाई चाहिँ अझै नजिकैबाट हेर्नका लागि आज हामीसँग टेलिफोन सम्पर्कमा अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरापदा सापकोटा हुनुहुन्छ र त्यस्तै अस्ट्रेलिएसियन नेपालीज मेडिकल एन्ड डेन्टल एसोसिएसन एम्डाका प्रमुख डाक्टर अनुपम पोखरेल मेलबर्नबाट सम्पर्कमा हुनुहुन्छ र एम्डाकी कार्यकारी अधिकृत पुनम पन्त तास्मेनियाको होबार्टबाट हामीसँग फोन लाइनमा हुनुहुन्छ। स्वागत छ तपाईँहरू तिनैजनालाई आजको एसबिएस नेपाली कार्यक्रममा। हजुर, पहिलो प्रश्न चाहिँ म सोध्न चाहन्छु अनुपमजीलाई है। डाक्टर अनुपमजी, यो जुन समस्या रहेको छ नि मानिसहरूको उचित स्वास्थ्य बिमा नभएको कारण चाहिँ पछि खर्च बेहोर्न गाह्रो हुने, यो चाहिँ हाम्रो अस्ट्रेलियाको नेपाली समुदायमा कतिको देखिएको छ र यसको अहिलेको अवस्था चाहिँ कस्तो पाउनु भएको छ तपाईँहरूले?
अब यो मलाई भन्दा सायद द्रौपदाजीलाई बढी थाहा हुनसक्छ। हामीलाई त कस्तो भनेदेखि म पहिला नेपाली एसोसिएसन अफ भिक्टोरियाको अध्यक्ष हुँदाखेरि चाहिँ अलिकति बढी थाहा हुन्थ्यो। विभिन्न व्यक्तिहरू अस्पतालमा उपचार गर्न भर्ना भएको अवस्थामा अस्पतालले आफ्नो कर्मचारीलाई पठाएर ल पैसा आजतिर भोलितिर भनेर अथवा कति अवस्थामा त डेट कलेक्टर पनि पठाएको त्यस्ता इक्जाम्पलहरू हामीसँग आएका हुन्थे होइन। अब त्योभन्दा पनि अब प्राइभेट हेल्थ इन्सुरेन्स लिन जरुरी हुन्छ, लिँदाखेरिको फाइदा के हुन्छ, लिँदा लिँदै पनि त्यसका च्यालेन्जेसहरू त्यसमा जानुपर्ने कुराहरू के हुन्छन् त्यो कुरा चाहिँ म यहाँसँग सेयर गर्न सक्छु होला।
हजुर हजुर, त्यसो भए यो प्रश्न चाहिँ दुरापदाजीलाई सोध्न चाहन्छु है। अब यताको हाम्रो अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत हुनुभएको नातामा चाहिँ कस्तिको यो समस्या चाहिँ देख्नु भएको छ, मानिसहरूले कस्तो कस्तो समस्या लिएर आउने गरेका छन्?
थ्याङ्क यू विनिताजी। खास गरी चाहिँ यो पनि हामीसँग पनि रिपोर्ट एकदमै कम हुने गरेको छ यो इस्युको बारेमा। हामीले पनि अनौपचारिक अथवा अरू भनौँ न कम्युनिटीको मेम्बरहरूबाट चाहिँ धेरै थाहा पाउने गरेका छौँ। खास गरी यो भिजिटर भिजामा आउनुहुने प्यारेन्ट्सहरू जो चाहिँ हाम्रो टेन्टेटिभ रेकर्डमा चाहिँ हेर्दाखेरि चाहिँ 8,000-10,000 हुनुहुन्छ, त यो डेटा चाहिँ एकदम टर्नओभर भइरहेको छ, घटबड भइरहेको छ होइन। त्यति प्यारेन्ट्सहरू हुनुहुन्छ, प्यारेन्ट्सहरूको केसमा चाहिँ यो म्यान्डेटरी जब छैन नि त्यो कारणले चाहिँ यो इन्सुरेन्स चाहिँ नलिएको चाहिँ धेरै पाइएको छ। खास गरी 3 महिना 6 महिना 1 वर्ष मात्रै बसेर फर्किनु हुने हो केही हुन्न भन्ने, र कोही यस्तै पनि हेल्थ रिस्क भएको हुनुहुन्छ भने पनि उहाँहरूको चाहिँ औषधि नेपालबाटै लिएर आउने कि सुगर डायबिटिज अथवा ब्लड प्रेसरको औषधिहरू चाहिँ नेपालबाटै लिएर आएको चाहिँ खाइराख्ने अन्त यहाँ इन्सुरेन्स नगर्ने भन्ने चाहिँ धेरै एकदमै धेरै देखिन्छ। त्यो खास गरी त्यो चाहिँ हामीलाई पनि एकदमै ठुलो सङ्ख्यामा रहेछ भन्ने कहिले थाहा भयो भने यो खास गरी कोभिड पछाडि, कोभिड आयो अनि कोभिड पछाडि जब हामीले रिपाट्रिएसन फ्लाइटहरू स्टार्ट गर्न थाल्यौँ त्यो बेला यति धेरै प्यारेन्ट्सहरू आउनुभयो सम्पर्कमा, हाम्रो यहाँ इन्सुरेन्स पनि छैन, उपचार पनि गर्न नसक्ने स्थितिमा छौँ, त्यही भएर हामीलाई जति सक्दो छिटो चाहिँ नेपाल पठाइदिनुहोस्, हाम्रो औषधि पनि सकियो कि भने हामीलाई नेपालबाट औषधि पठाइदिनुहोस् भन्ने चाहिँ त्यो एकदम ठुलो समस्या छ। अर्को भनेको चाहिँ स्टुडेन्टहरू आउनुहुन्छ, जो स्टुडेन्टहरूले इन्सुरेन्स त गरा हुन्छ तर त्यो चाहिँ एकदम लिमिटेड हुनु कि सबै एस्पेक्टहरू कभर नगर्ने, अनि यो बारेमा पनि हामीले धेरैवटा इन्सुरेन्स कम्पनीहरूसँग पनि योभन्दा अगाडि पनि सम्पर्क गराएको थियौँ, त्यसलाई अलिकति कम्प्रिहेन्सिभ बनाउन सकिन्छ कि होइन। कतिपय केसमा चाहिँ अब भनौँ न दुर्घटना पनि हुन्छ, कतिजनाको ज्यान पनि जान्छ, त्यो डेड बडी पनि रिपाट्रिएट गर्नुपर्ने हुन्छ, त्यो समेत इन्क्लुड गर्ने गरी र अरू पनि धेरै एस्पेक्टहरू हुन्छ नि एक्सिडेन्टहरूको, सबै एस्पेक्ट एकदमै लिमिटेड कभर गरेको हुन्छ कि स्टुडेन्टकोले।
हजुर, तपाईँले जुन भन्नुभयो नि लाइक आमा बुवाहरूले अब इन्सुरेन्स नभएको कारण मदत गरिदिनु भनेको, त्योमा चाहिँ तपाईँहरूले कसरी चाहिँ मदत गर्नुभयो र विद्यार्थीहरूलाई चाहिँ कसरी गर्ने त्यो केही उदाहरणहरू दिन सक्नुहुन्छ?
त्यति बेला चाहिँ हामीले त्यो कोभिडको पछाडि चाहिँ त्यो रिपाट्रिएसन फ्लाइटमा चाहिँ प्रायोरिटी प्यारेन्ट्सहरूलाई नै दियौँ होइन, त्यसले गरेर चाहिँ सकेसम्म त्यस्तो भल्नरेबल प्यारेन्ट्सहरूलाई पठायौँ। अर्को कुरा चाहिँ उहाँहरूलाई अलिकति अवेर पनि गरायौँ कि उहाँको फ्यामिलीहरूलाई चाहिँ, खास गरी हामीले के पायौँ भने अब हाम्रो नेपालमा पनि खासै इन्सुरेन्स गर्ने ट्रेन्ड छैन नि त, लाइफ इन्सुरेन्स चाहिँ गर्ने, अरू यो मेडिकल इन्सुरेन्स कमै गर्ने गरेर छ। अब यहाँ आएपछि चाहिँ अब कतिको महत्त्वपूर्ण छ भन्ने कुरा त उहाँको त्यो परिवारले त बुझाएको छ, छोराछोरी बुहारी बुहारीहरू सबले बुझाएको छ बुझ्न त होइन, हाउ इम्पोर्टेन्ट इट इज भन्ने, तर चाहिँ खै किन हो त्यो सानो उसमा पनि किन त्यस्तो गरे होला भन्ने पनि लाग्छ। अनि उहाँहरूलाई चाहिँ तपाईँको प्यारेन्ट्स चाहिँ इन्स्योर्ड हुनुपर्छ, उहाँलाई चाहिँ इन्सुरेन्स गर्नु भनेर पनि हामीले थाहा पाए जतिकोलाई चाहिँ सम्पर्क पनि गऱ्यौँ र अहिले पनि हामीले अझ हामी त सबैलाई रिच आउट गर्न सक्दैनौँ. अब यो कम्युनिटी अर्गनाइजेसन्सहरू मात्रै आम्राले गरिराख्नु भएको छ, पिन्का हुनुहुन्छ, एनआरएन छ, अरू सबै संस्थाहरूलाई चाहिँ उहाँहरू क्लोज हुनुहुन्छ. त्यस्तो तपाईँहरूले देख्नु, अब कति ठाउँमा त प्यारेन्ट्सहरूको एसोसिएसन नै पनि छ नि, यहाँ आउनुभएको प्यारेन्ट्सहरूसँग सम्पर्क गर्ने एसोसिएसनहरू पनि हुनुहुन्छ. उहाँहरूलाई पनि अलिकति इन्सुरेन्स गर्नलाई चाहिँ इन्करेज चाहिँ गरिराखेका छौँ हामीले. त्यसले गर्दाखेरि बिस्तारै अब इन्सुरेन्स गर्ने प्रचलन पर्छ कि भन्ने आशावादी पनि छौँ हामी.
हजुर, अब अनुपमजी हजुरलाई छ यो प्रश्न चाहिँ, अब हजुर मनोचिकित्सक डाक्टर पनि हुनुहुन्छ होइन, त्यो भएको नातामा चाहिँ यो मान्छेहरूले इन्सुरेन्स नगर्ने चाहिँ कारणहरू लाइक कस्तो, लाइक मनसाय अब महँगो भएर नगरिएको देखिन्छ कि त्यो मनोवृत्ति चाहिँ के हो जस्तो लाग्छ त्यो बुझ्दाखेरि के?
ए त्यसको चाहिँ कारणहरूमध्ये एउटा त कस्ट नै हो जस्तो लाग्छ होइन. जुन सुरुमा महिनाको श्रीमान श्रीमती बुवा आमाको गर्नुपर्दाखेरि 300 हाराहारीमा मिनिमम त्यस्तो खर्च लाग्छ भनेदेखि तिन महिना बस्दाखेरि त $1,000 जति लाग्ने भयो. त्यो $1,000 चाहिँ ठुलो पैसा देखिन्छ होइन. अनि त्यसपछि यो किन खर्च गर्नु पऱ्यो, जीविकामा जानु पऱ्यो भनेदेखि $50-$60 चाहिँ लिएर नि पर्दैन होला भनेर, त्यो एउटा चाहिँ केही फरक पर्दैन चलाइहालिन्छ नि भनेर भन्ने त्यो कस्टको कारणले गर्दाखेरि. अनि कतिपय विद्यार्थीहरूमा एउटा जुन राम्रो इन्सुरेन्सबाट सस्तो इन्सुरेन्समा जानुपर्ने जाने कारण चाहिँ किन हुन्छ होला भनेर भनेदेखि त्यसको पनि पैसै बचाउनको लागि अलिक सस्तो इन्सुरेन्समा जाउँ न के पर्छ र भनेर भन्ने त्यो सोचाइ पनि हुन्छ होला है. अनि त्यसपछि अब मुख्य यही नै चाहिँ कारण हो कि जस्तो लाग्छ कि मलाई चाहिँ. अनि अर्को चाहिँ कस्तो भनेदेखि नेपालबाट औषधि ल्याएर हालिन्छ, यहाँ किन्नै पर्दैन, अनि पर्दै नपरेपछि त चाहिँ काम चलिहाल्छ नि भनेर भन्ने यी विभिन्न कारणहरू होला जस्तो मलाई लाग्छ.
हजुर, भनेपछि अब अर्को प्रश्न चाहिँ म पुनमजीलाई सोध्न चाहन्छु है. अब जस्तै अस्थायी भिजामा आउने विद्यार्थी होस् या भिजिटर भिजामा, जसले पनि अब यो निजी स्वास्थ्य बिमा किन्दा चाहिँ के कुरामा ध्यान दिनुपर्छ कि, जस्तै के कभर गर्ने बिमा चाहिँ यति चाहिँ लिनै पर्छ है भनेर चाहिँ के कुरामा ध्यान दिनु पर्ला?
हजुर, थ्याङ्क यू दिनिताजी. म पहिला अलिकति अगाडिको क्वेसनमा पनि टच गरिदिन्छु ल.
हजुर हजुर.
म धेरै संस्थामा भएको भएर धेरै जस्तो कलहरू मलाई पनि आइ नै रहेको हुन्छ होइन. प्राय जस्तो चाहिँ कस्तो हुन्छ भने एक्सिडेन्टहरू, स्पोर्ट्स एक्सिडेन्ट होस् या रोड एक्सिडेन्ट होस्, त्यस्तोमा हुन्थ्यो कि हामीलाई कलहरू आउने चाहिँ. यस्तो भयो, अब त्यो भइसकेपछि त अब कतिचोटि त आफू अनकन्सियस एम्बुलेन्सले लैजान्छ, त्यो कस्तो बिहोर्नु पऱ्यो नि होइन. त्यस्तो हुन्थ्यो. अनि यो हाम्रो दुपराजीले भन्नुभयो जस्तो पेन्डेमिकको टाइममा चाहिँ के पायो भने, 3 महिनालाई आएको प्यारेन्ट, 3 महिनालाई ल्याएको औषधि, अब स्टक भयो नि त प्यारेन्टहरू चाहिँ होइन. अनि औषधि नै खर्च भएन उहाँहरूसँग, त्यसपछि अलिकति यो भिजिबल हुन थाल्यो बढी. अनि सबभन्दा ठुलो त जो प्यारेन्टहरू स्टक हुनुहुन्थ्यो र हामीले उहाँहरूलाई रिप्याट्रिएट गरेको थियौँ त्यति बेला, उहाँहरूसँग पिसिआर टेस्ट गर्ने शुद्ध पनि थिएन कि खर्च या इन्सुरेन्स. अनि त्यसलाई चाहिँ अब आम्राले हेल्प गरेको थियो, आम्राले चाहिँ अब फ्रीमा गरिदिएको थियो. तर फ्रीमा भनेको आम्रासँग नि पैसा छैन, एउटा सामाजिक संस्था हो होइन, हाम्रो पनि पेथोलोजी कम्पनीसँगै मिलेर काम गर्नु परेको थियो. त्यो त सधैँ सस्टेनेबल हुँदैन नि त होइन. अनि किन गर्दैन त भन्दाखेरिमा यही महँगो नै हो र अनि अलिकति त्यो ऊ पनि छ कि, केही छैन, अब औषधि नेपालबाट लिएर आएको छ, 3 महिना हो 6 महिना हो त्यो भन्ने भयो. अब कस्तो खालको गर्ने त भन्ने, इन्सुरेन्स गर्ने भनेर भन्दाखेरिमा चाहिँ अब धेरै प्रकारको हुन्छ होइन. अब आफ्नो एक्जिस्टिङ कन्डिसन छ भने त त्यसलाई कभर गरेरै आउँदाखेरि राम्रो हुन्छ होइन. अनि त्यो बाहेक चाहिँ अब एटलिस्ट मिनिमम हाम्रो एम्बुलेन्स कभर होइन, हस्पिटल कभर, त्यो दुइटा चाहिँ हेर्नै पर्छ. धेरै मान्छे त्यस्तोमा फसेको छ होइन. अहिले रिसेन्टली नै अब म आफै पनि 3 इन्भल्भ छु, एमबिसी पनि छ एउटामा चाहिँ होइन. दुइटा चाहिँ केस कस्तो आएको छ भने एक्सिडेन्टको हो, त्यो एक्सिडेन्टको हो, बोन फ्र्याक्चरको हो होइन. बोन फ्र्याक्चर भइसकेपछि एउटा त अब अलि माइनर थियो, अलि एक हप्तापछि यो के भयो भनेर देखाउँदाखेरिमा सर्जरी गर्नु पऱ्यो. अर्को त अब त्यो ठाउँबाट नै, ठाउँको ठाउँ नै उठाएर एम्बुलेन्सले लिएर गयो, हिँड्न सक्ने अवस्था थिएन, 6 महिनालाई रिहाब छ होइन. अब त्यस्तो सोचौँ क्या हामीले, हाम्रो एक्सिडेन्ट भयो भने के हुन्छ त होइन. अनि हाम्रो समथिङ लाइक हार्ट एट्याक भयो भने के हुन्छ त, हामीले प्यारेन्ट्सले लिएर आएको छौँ, बुढो प्यारेन्ट्स हुनुहुन्छ, डायबिटिज छ होला, ब्लड प्रेसर छ होला, हार्ट एट्याक भयो भने के हुन्छ, त्यति बेला के गर्ने त हामीले, त्यस्तो कुराहरूलाई चाहिँ एकदम विचार गर्नुपर्छ. अनि म यहाँनिर मैले अलिकति यो वेबिनार पनि गर्दैछौँ हामीहरू यही ग्रुप मिलेर नेक्स्ट वेन्सडे होइन, थ्रु सेन्टर. अनि मैले अलिक रिसर्च गर्दा चाहिँ के पाएको भने, मैले अब यो हेल्थ कभरहरू धेरै टाइपको छ, स्पेसली स्टुडेन्ट होइन. स्टुडेन्टहरूकोमा चाहिँ कस्तो छ भने म्यान्डेटरी छ, लिनै पर्छ, स्टुडेन्टहरूले लिनै पर्छ, नत्र भिजा कन्डिसनमा चाहिँ उनीहरूको गाह्रो हुन्छ. तर धेरै थरीको सेल भइरहेको छ कि, धेरै थरीको चाहिँ सेल भइरहेको छ, स्टुडेन्टहरूले चाहिँ बुझेको छैन, स्टुडेन्टहरूले बुझेको छैन. र अनि ल ए यसले सस्तो दिएको रहेछ, यो त योभन्दा अलिकति सस्तो रहेछ, म यो लिन्छु, नहेर्नु के कभर छ होइन, एटलिस्ट हस्पिटल कभर, एटलिस्ट एम्बुलेन्स कभर, त्यो चाहिँ हेर्नु. अनि एकजनाले मलाई हिजो यस्तो राम्रो एडभाइस गर्नुभयो होइन, उहाँ भाइले चाहिँ अब म चाहिँ जसको प्यारेन्ट आएको छ सोध्छु कि भाइ बहिनी तिमीले गरेको इन्सुरेन्स भन्दाखेरिमा एकजनाले यस्तो राम्रो एडभाइस दिनुभयो कि प्यारेन्टको गरेको हो दिदी मैले होइन 176 भन्यो, 176 पर मन्थ भनेको महँगै हो तर 176 जिपी कभर पनि इन्क्लुडेड थियो होइन. मैले जिपी निकालिदिन्छु किनभने जिपी त हामीलाई अब जहिले चाहियो चाहियो भनेदेखि $50 तिरेर म लैजान्छु नि मेरो जिपीकोमा, तर जिपी कभर मलाई चाहिँदैन निकाल्दै भन्दाखेरिमा 106 झऱ्यो भन्यो के उसले
होइन.
त्यो भएर चाहिँ एकदमै त्यो सबैले चाहिँ हेर्दाखेरिमा के बुझ्नुपर्छ भने गरम कुन खालको कभर चाहिन्छ, के चाहिन्छ हामीलाई त्यो हेरौँ र अनि डिपेन्ड्स अन के छ आफ्नो फ्यामिलीको कन्डिसन के छ, कस्तो खालको रोग लाग्ने सम्भावना छ र अलवेज थिङ्क अबाउट नलाग्ने खालको रोग पनि हुन्छ नि यो एक्सिडेन्टहरू, त्यस्तो पनि सोच्छन्.
अनि कतिपयको चाहिँ मैले कस्तो पनि देखेको छु भने अब आफ्नो भिजा एजेन्ट हुन्छ नि इमिग्रेसन एजेन्टलाई नै कुरा गरेर राम्रो इन्सुरेन्स होला भनेर अब ठुल्ठुलै सुनेकै नामहरूको इन्सुरेन्स हुन्छ, तर पछि बिरामी भएर खर्च तिरिसकेपछि चाहिँ अब $300-400 कतिको खर्च एकैचोटि जान्छ होइन, अनि पछि इन्सुरेन्सलाई सम्पर्क गर्दा चाहिँ इन्सुरेन्सले चाहिँ तिमीहरूकोले त यो कभर गर्दैन भनेर त्यस्तो समस्या परे हुन्छ नि, त्यस्तोमा चाहिँ अब अलिक अलपत्र पर्छ नि त, सबैले हतपत्त पैसा तिर्न सक्दैन होइन, त्यस्तो अवस्थामा चाहिँ के भन्न चाहनुहुन्छ या कताबाट मद्दत लिन सक्छन् कि त त्यसको बारेमा अब पहिल्यै आफूले त्यो टर्म्स एन्ड कन्डिसन्स पढेर मात्रै इन्सुरेन्स लिनु भन्न चाहनुहुन्छ कि के सल्लाह छ त्यसमा चाहिँ तपाईँहरूको?
यसको बारेमा चाहिँ सबभन्दा पहिला सस्तो र महँगोतिर नजाऊ होइन, सस्तो छ भने त एउटा भन्छ नि इङ्ग्लिसमा यु पे फर वाट यु गेट होइन, सस्तो छ भने त केही न केही त निकालेको होला नि त त्यहाँनिर होइन. दुइटा अब माइग्रेसन उसले चाहिँ कम्पनीले या अब एजुकेसन कन्सल्टेन्सीले दुइटा डिफ्रेन्ट प्राइस दिएको छ भने कम्पेयर गर्नुहोस् के यसले दिएको सस्तो छ यसले दिएको महँगो छ, किन त के चाहिँ निकालेको रहेछ त यसमा, यो मलाई चाहिन्छ हुनसक्छ, दुइटै सेम भएर एउटा सस्तो एउटा महँगो पनि भएको हुनसक्छ होइन. तर प्राय कस्तो भइरहेछ भने चाहिने कुराहरू चाहिँ निकालिदिएको छ कि, जो जो महँगो आइटमहरू हुन्छ त्यो निकालिदिएको छ. त्यो भएर एकचोटि हेर्नुहोस्, आफूले हेर्नुहोस् होइन, जहिले पनि सोच्नुहोस् यहाँ फरेन ल्यान्डमा छौँ हामी अनि यहाँनिर गएर चाहिँ मेरो खर्च भयो, मलाई एम्बुलेन्सले उठाएर लग्यो र मैले तिर्नु पऱ्यो भने के गर्ने, अनि रियालिटीमा यसमा न आम्राले केही गर्न सक्छ, एनआरएनएससँग पनि लिमिटेड फन्ड छ, फेन्कासँग पनि लिमिटेड फन्ड छ, एमबिसीसँग पनि छैन कि पैसा, त्यही आखिर त फन्ड रेजिङ नै गर्ने हो. त्यही भएर आफैले नै मलाई केही भयो भने होइन मेरो इन्सुरेन्सले कभर गर्छ कि गर्दैन, मेरो कन्डिसन के छ, मलाई ब्लड प्रेसर छ भनेपछि ओके मेबी हार्ट अट्याक कुड बी अ रियालिटी होइन, त्यसलाई कभर गर्छ कि गर्दैन, अनि एटलिस्ट मलाई चाहिँ म काहीँ कतै ढलै फेन्ट भयो भने कसैले एम्बुलेन्स बोलाइदियो र मलाई लग्यो भने त्यो एम्बुलेन्स र त्यो हस्पिटलको खर्च उठ्छ कि उठ्दैन, त्यो चाहिँ हामीले बुझ्नुपर्छ.
हजुर अब आजको लागि
एज अ हेल्थ केयर प्रोभाइडर स्पेसली सर्भिस प्रोभाइडर र मेरो बुवामा पनि यहाँ आउँदाखेरि एउटा कन्ज्युमर पनि को पर्सपेक्टिभबाट म तपाईँहरूसँग के महत्त्वपूर्ण कुराहरू सेयर गर्छु. नम्बर एक, हेल्थ इन्सुरेन्स चाहिन्छ कि चाहिँदैन? एब्सोल्युटली चाहिन्छ. अस्ट्रेलियन गभर्मेन्टको अघि मैले डिपार्टमेन्ट अफ हेल्थको वेबसाइटमा हेरेर थिएँ, त्यो हेल्थ इन्सुरेन्सको बारेमा जुन डिस्क्रिप्सन अथवा त्यो रिकमेन्डेसन लेखेको छ त्यसमा के लेखेको छ र त्यो म पनि बिल्कुल के मान्छु भनेदेखि, अस्ट्रेलियामा सबभन्दा सस्तो ट्रिटमेन्ट हुने भनेर भनेको जिपी लेभलबाट हो,
र
धेरैजसो रोगहरू पनि स्पेसलिस्टका नगइकन जिपीको लेभलबाट गर्न सकिन्छ. त्यस कारण अब अघि एउटा हामीले पर्सपेक्टिभ सुन्यौँ जिपीलाई निकाल्दाखेरि कस्ट कम हुँदो रहेछ भनेर, तर म त्योसँग चाहिँ म कनेक्ट गर्दिनँ होइन. मेरो विचारमा जेनरल प्र्याक्टिसनरलाई कभर गर्ने हुन एब्सोल्युटली जरुरी हुन्छ. मेजोरिटी हेल्थ इन्सुरेन्सले चाहिँ एक्सिडेन्टलाई कभर गर्छ, एक्सिडेन्ट एम्बुलेन्सलाई कभर गर्छ, तर लिने मान्छेले त्यो बुझ्न एकदम जरुरी हुन्छ
होइन.
हेल्थ प्रायः जस्तो यस्तो भेटर हेल्थ इन्सुरेन्सले मेडिकेयर स्केड्युल फी इक्विभालेन्ट दिने हुन्छ, त्यो भनेको गभर्मेन्टले कुनै पनि सर्भिसमा चाहिँ कसो भने जिपीको लागि यो मेडिकेयरले आइटम नम्बर यति भनेर छुट्याएको हुन्छ, स्पेसलिस्टको जाँदाखेरि आइटम नम्बर यति भनेर छुट्याएको हुन्छ होइन.
त्यस
कारण कुनै पनि सर्भिस लिन चाहने मान्छेले जिपी या स्पेसलिस्ट या हस्पिटलसँग सोधेर मैले चाहिँ पाउने उपचार कुन आइटम नम्बरको हो भनेर बुझेर आफ्नो हेल्थ फन्डलाई सोध्यो भनेदेखि हामीले चाहिँ यति कभर गर्छौँ भनेर भन्दाखेरि त्यसमा कति आउट अफ पकेट हुने रहेछ भनेर भन्ने आइडिया हुन्छ. हामीले बुझ्नु धेरै जरुरी के हुन्छ भनेदेखि हस्पिटल पब्लिक हस्पिटल सिस्टमले जेनरली मेडिकेयर स्केड्युल फी रेट बराबरको चार्ज गर्छ भनेदेखि प्राइभेट सिस्टम चाहिँ जति पनि आफ्नो फिस राख्नु स्वतन्त्र हुन्छन् र त्योभन्दा माथिको स्केड्युल फी भन्दा माथिको चाहिँ टोटल्ली आउट अफ पकेट हुने सम्भावना हुन्छ. मान्छेले के सोध्छ भनेदेखि मैले हेल्थ फन्ड लिँदाखेरि सबै कभर हुन्छ होला भनेर, त्यो पनि होइन. अनि अर्को कुरा, हामीले चाहिँ अब प्री एक्जिस्टिङ कन्डिसनको बारेमा जस्तै बुढाबुढी मान्छेहरूमा तपाईँको ब्लड प्रेसरको या डायबिटिजको प्रब्लममा हुनसक्छ होइन,
र
12 महिनासम्म कभर गर्ने हेल्थ फन्ड पाउन एकदमै गाह्रो हुन्छ हेर्नुहोस्
होइन।
मैले चाहिँ के गरेको छु जो अब अरूहरूलाई फाइदा हुन पनि सक्ला होइन, मैले चाहिँ मेरो बुवामा आउँदाखेरि 12 महिनासम्म तिरेँ, अन्त फेरि उहाँहरू नेपाल जानुभयो अथवा सायद 10 महिनाकै बेलामा जानुभयो, मैले तिरेँ 12 महिनासम्म तिरेँ, त्यसपछि त्यसलाई 9 महिनासम्म फ्रिज गर्न सकिन्छ, अनि त्यो फ्रिज 9 महिनासम्म फ्रिज गर्यो, 9 महिनापछि फेरि 1 महिनाको लागि तिर्यो उहाँहरू यहाँ नआएको अवस्थामा पनि होइन, अनि फेरि अर्को 9 महिनालाई फ्रिज गर्न सकिन्छ, अनि त्यसो गर्दा जब उहाँहरू आउनुभयो त्यसपछि महिनै पछि तिर्दै गएको जान थालेँ मैले, त्यसो गर्दा के भने जब मैले उहाँलाई एकपल्ट रेस्पिरेटरी फिजिसियनका लग्नु परेको थियो त्यो चाहिँ कभर भयो
हेर्नुहोस्,
यदि मैले चाहिँ पहिलाको हेल्थ इन्सुरेन्स उहाँ 9 महिनामा फर्किँदाखेरि डिस्कन्टिन्यू गरेर फेरि लिएको भए के हुन्थ्यो भनेदेखि स्पेसलिस्ट सर्भिस चाहिँ कभर हुँदैन थियो होइन, त्यो मैले हेल्थ फन्डसँग बुझिवरी गरेको कुरा थियो, यो मैले आफ्नो एक्सपिरियन्स सेयर गरेँ होइन, यी कुराहरू हामीले
हजुर धेरै धेरै धन्यवाद छ अनुपमजी तपाईँहरू तिनैजनालाई आजको जानकारीको लागि। आज समयको अभावका कारण मैले बिचमै अन्तर्वार्ता अन्त्य गर्नु परेको छ, त्यसको लागि माफी चाहन्छु, तर श्रोतावृन्द तपाईँहरूले यो पुरै कुराकानी र यसबारे थप जानकारी चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima हेर्न सुन्न र पढ्न पनि सक्नुहुन्छ, र निजी स्वास्थ्य बिमाबारे केही प्रश्नहरू छन् भने हामीलाई @sbsnepalima फेसबुक र ट्विटरमा मेसेज पनि गर्न सक्नुहुन्छ। र अबको लागि भने यो कुराकानीपछि कार्यक्रमको अन्तिम र तेस्रो ब्रेकतर्फ लाग्न चाहन्छु, ब्रेकपछि फेरि पनि एउटा रमाइलो कुराकानी लिएर आउने नै छु, सुन्दै गर्नुहोला एसबिएस रेडियो। र श्रोतावृन्द त्यो तेस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई एसपिएस नेपाली रेडियोको आज बिहिबारको कार्यक्रममा, तपाईँको साथमा छु म दिनिता, र हरेक बिहिबार चाहिँ साँझ 4 बजेदेखि 5 बजेसम्मको यो कार्यक्रममा आज हामीसँग 3 या 3.5 या 4 मिनट जति बाँकी छ होला 60 मिनटको कार्यक्रममा। ब्रेकभन्दा अगाडि हामीले निजी स्वास्थ्य बिमाको बारेमा कुराकानी गरेका थियौँ, प्रत्यक्ष कुराकानी तपाईँले सुन्न भ्याउनु भयो कि भएन, हामीले नेपाली अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दुरापदा सापकोटा र त्यस्तै गरी अस्ट्रेलियन नेपालीज मेडिकल एन्ड डेन्टल एसोसिएसन एमडाका प्रमुख डाक्टर अनुपम पोखरेल र एमडाकी कार्यकारी अधिकृत पुनम पन्तसँग कुराकानी गरेका थियौँ। समय अभावका कारण कुराकानी पुरा भने गर्न पाइएन, तर कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima सुन्न सक्नुहुन्छ। धेरै नै महत्त्वपूर्ण जानकारीहरू त्यसमा रहेका छन् र केही प्रश्नहरू छन् भने हामीलाई 0429996263 एसएमएस गर्नुहोस् या फेसबुक र ट्विटरमा @sbsnepalima पनि भेटाउन सक्नुहुन्छ। र अब भने आजको कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ, र अघि भने चाहिँ अघि बाचा गरे चाहिँ एउटा निकै नै रमाइलो गीत चाहिँ प्रस्तुत गर्नै पर्ने हुन्छ हाम्रा श्रोताहरूका लागि। आज भने मैले निकै नै रमाइलो गीत लिएर आएकी छु जसको नाम रहेको छ लैजाऊ, र गायक दिवस गुरुङको आवाजमा यो गीत लैजाऊ सुनौ अबको प्रस्तुतिमा। लैजाऊ पछ्यौरीले तानेर लैजाऊ भन्ने यो निकै रमाइलो गीतपछि हामी कार्यक्रममा लगभग 1.5 मिनट बाँकी छ, र कार्यक्रम अन्त गर्दै आजका प्रमुख समाचार फेरि पनि भन्न चाहन्छु। आजको प्रमुख समाचारमा हजारौँ कामदारहरूलाई आइसोलेसन छुट दिने निर्णयपछि विद्यालयहरू सुरक्षित रूपमा खुल्न सक्ने प्रधानमन्त्री स्कट मोरिसनको भनाई, न्यू साउथ वेल्समा ऱ्यापिड एन्टिजेन परीक्षणको अनिवार्य दर्ता गर्ने नियमसँगै 90,000 बढी कोभिड-19 संक्रमित पुष्टि, र फुटबलमा काराबाउ कपमा टोटनह्याम विरुद्ध चेल्सीद्वारा 1-0 जित हासिल। र यससँगै श्रोतावृन्द आजको बिहिबारको एसबिएस नेपालीको रेडियो कार्यक्रमको अन्त्यमा हामी आइपुगेका छौँ। यो आवाज त्यो दिनिताको 1 घण्टाको लागि तपाईँलाई साथ दिएर आजको लागि भने बिदा लिन चाहन्छु। आउँदो आइतबार फेरि पनि साँझ 4 बजे हामी आउने नै छौँ निकै रमाइलो प्रस्तुतिहरू लिएर। त्यति बेलासम्म स्वस्थ रहनुहोला, सुरक्षित रहनुहोला, नमस्कार।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसपिएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।